FM
94 MHz कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
प्रदेश र केन्द्रको चुनाव मंगसिर 10 सर्ने सरकारको निर्णय। 10-3 प्रदेश र केन्द्रको चुनाव मङ्सिर 10 गर्ने सरकारको निर्णय। 10 दिनदेखि बाँकी राप्ती पारी क्षेत्र अन्धकार। विद्युत सुचारु हुन अझै 5 दिन लाग्न सक्ने।
15 दिनभित्र बाटो सुचारु गर्न बाँकी जिल्ला समन्वय समितिलाई निर्देशन। क्षति जाँचको तयारी। हुलाकी सडकमा 5 करोड बढीको क्षति।
जाजरकोटमा भाइरल ज्वरोको महामारी, 2 मृत्यु। 100 बिरामी। जोखिम मोल्दै 3 दशकदेखि विपदको सूचना दिँदै बर्दियाका पार्वती गुरुङ।
र कृष्णसार एफएमको आउनाउँछौ तीज प्रतियोगिताको आज फाइनल। बर्दिया कोलपुर नेपालगञ्ज अडिसनबाट छानिएका उत्कृष्टले प्रतिस्पर्धा गर्ने।
कृष्णसार एफएमले आयोजना गरेको आउ नाचो तीज सिजन 5 ग्रान्ड फिनाले हेर्न सिद्धार्थ कटेज नेपालगञ्ज जाउ।
विगत 5 सञ्चालन गर्दै आइरहेको आउना 34 सिजन 5 ग्रान्ड फिनाले हेर्न तपाईँलाई सिद्धार्थ कटेज नेपालगञ्जमा चुले निम्तो छ है।
साथै भरपूर मनोरञ्जन लिनुहोस्, रम्नुहोस् अनि रमाउनुहोस्।
दिमाग लगा पासा, आउनु पर्छ सिद्धार्थ कटेज। 11 कार्यक्रम छ, आइनुहोस् भने फेरि। तेरो चान्समा डान्स छुट्छ है त।
पश्चिम डायरीको सुरुमा प्रदेश र केन्द्रको चुनाव मङ्सिर 10 रहेको खबर रहेको छ। सरकारले प्रदेश र केन्द्रको निर्वाचन मङ्सिर 10 एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले दलीय सहमति अनुसार दुवै चुनाव एकै पटक गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश र केन्द्र सभाको निर्वाचन एकै दिन मङ्सिर 10 गर्ने गरी निर्वाचन आयोगलाई मिति सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो। आजको नागरिकमा पहिलो पृष्ठमा मुख्य खबरको रूपमा छापिएको छ।
बाँकेको राप्ती सुनारी गाउँपालिका 7 सैयापुरका ज्ञानबहादुर बुढा 10 दिनदेखि मोबाइल चार्ज गर्न 8 किलोमिटर यात्रा गरेर जोरैया पुग्नुहुन्छ। 10 दिन अघि आएको बाढीले गाउँमा लगेको विद्युत पोल बगाएपछि मोबाइल चार्ज गर्नका लागि उहाँ दैनिक 8 किलोमिटर यात्रा गर्न बाध्य हुनुहुन्छ। बाढीले विद्युत अवरुद्ध भएपछि राप्ती सुनारी सैयापुरबाट दैनिक 200 बढी व्यक्ति मोबाइल चार्ज गर्न जोरैया पुग्ने गरेको स्थानीय रोशन चौधरीले बताउनुभयो। उहाँले शुल्क लिएर सोलर सिस्टमबाट मोबाइल चार्ज गर्न थालेको जानकारी दिनुभएको छ। विद्युत अवरुद्ध भएपछि मोबाइल फोनको नेटवर्क पनि कमजोर भएको छ। सबै मोबाइल सेवा प्रदायकको नेटवर्क एकदमै कमजोर भएको जोरैयाका भक्तिराम पाण्डेले बताउनुभयो। बाढीले ढालेका पोल मर्मत गर्ने काम सुरु भइसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका प्रमुख उमेश कुमार झाले जानकारी दिनुभयो। उहाँले ढलेका पोल गाड्ने काम लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। विश्वराज पछलडङ्गाले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
2054 सालपछि बाँकेको राप्तीपारी क्षेत्र विस्तारै बाढीजन्य समस्याबाट प्रभावित हुँदै आएको छ। वर्षायाममा राप्ती नदीले राहत सहत बाहिर फाल्ने पानीलाई भारतले निर्माण गरेको कलकलवा मर्जिनल तटबन्धले प्रभावित गरेपछि बाँकेका 3 गाउँमा बाढी जस्तै अवस्था हुँदै आएको छ। राप्तीपारीलाई नेपालगञ्जसँग जोड्ने एकमात्र सडक हुलाकी राजमार्ग निर्माण हुन लागेको केही महिनामै विभिन्न स्थानमा क्षतिग्रस्त भएको छ। भारतीय बाटो प्रयोग गर्दै नेपालगञ्ज आउनेहरूले राप्तीपारीको विकासबारे अब आशंका व्यक्त गर्न थालेका छन्। सडक र विद्युत क्षेत्रको विकासका लागि चाहिने मुख्य पूर्वाधार हुन्। तर राप्तीपारीका बासिन्दाले थालेको विभिन्न प्रयासपछि पनि दुवै सुविधा पुग्न सकेको छैन। सरकारी लापरवाही र बाढीको प्रहारका बीच अब राप्तीपारीका बासिन्दाको विकास अड्किएको छ। आजको दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ। यता बाँकेकै विभिन्न क्षेत्रमा बाढीका कारण ध्वस्त भएका सडकहरूलाई 15 दिनभित्रै सुचारू गर्न क्षेत्रीय प्रशासकले क्षेत्रीय जिल्ला समन्वय समिति बाँकेलाई पत्राचार गर्नुभएको छ। बाढीका कारण बाँकेका बेतहानी र हुलाकी राजमार्गका विभिन्न स्थानमा क्षति भएपछि आवत जावत पूर्ण रूपमा प्रभावित भएको स्थितिलाई मध्यनजर गर्दै क्षेत्रीय प्रशासकले 15 दिनभित्र बाटो वा सोको वैकल्पिक निकास दिन निर्देशन दिनुभएको हो। बाँकीमा श्रावण 29 गते आएको बाढीका कारण भएको समस्या र क्षतिबारे जिल्ला प्राविधिक कार्यालय बाँकीले जाँच गर्ने भएको छ। जिल्ला समन्वय समिति बाँकीका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको बैठकले बाढीका कारण ज्यान गुमाएका मृतकहरूप्रति संवेदना प्रकट गर्दै बाढी पहिरोबाट भएको क्षति प्राविधिक कार्यालयबाट जाँच गराउने निर्णय गरेको हो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्जमा रहेको रेडियो कृष्णसार एफएमले विगत 5 वर्षदेखि सञ्चालन गर्दै आएको आउ नाचौं ती सिजन 5 मा यस वर्ष छनौट गरिएका 21 प्रतियोगी बीच आज प्रतिस्पर्धा हुने भएको छ। आज हुने प्रतियोगितामा नेपालगञ्ज अडिसनबाट 9 प्रतियोगी, कोहलपुरबाट 7 प्रतियोगी र बर्दियाबाट 5 प्रतियोगी छनौट गरिएको छ। हिजो बर्दियाको गुलरियामा सम्पन्न अडिसनबाट उत्कृष्ट 5 प्रतियोगी छनौट भएका छन्। गुलरियामा भएको प्रतियोगिताबाट बढियाताल गाउँपालिका 8 की स्वर्णिमा गुरुङ प्रथम, बढियाताल 3 की विनिता परियारको समूह द्वितीय र गुलरिया नगरपालिका 8 की एन्जल थापा तृतीय हुनुभएको छ। त्यस्तै 4थमा गुलरियाकी चाँदनी गुरुङ, 5थमा जयदुर्गा भवानी कृषक समूह गुलरिया छनौट भएका छन् भने अडिसन प्रतियोगितामा व्यक्ति तथा समूह गरी 15 प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। अडिसन कार्यक्रममा गुलरिया नगरपालिकाकी उपमेयर सुशीला गिरीले सहभागी प्रतियोगीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। भदौ 2 गते कोहलपुर, भदौ 4 गते नेपालगञ्ज र 5 गते बर्दियामा छनौट भएका उत्कृष्ट मध्येबाट आज फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गराइने इभेन्ट कोअर्डिनेटर माधव अधिकारीले जानकारी गराउनु भएको छ। यसअघि भदौ 2 गते कोहलपुरमा भएको अडिसनबाट 7 जना छनौट भएका छन्। प्रतियोगिताबाट ग्रीन पिस मावि कोहलपुर प्रथम, रोशनी सिंह ठकुरी द्वितीय र रूपा थारूको समूह तृतीय भएको छ। त्यस्तै 4थमा ब्रिज इन्टरनेसनल स्कुल कोहलपुर, 5थमा साइनिङ स्टार मावि पिपिरी, 6ठौँ स्थानमा बालज्योति मावि कोहलपुर र 7थमा वर्षा भण्डारी छनौट हुनुभएको छ। अडिसन प्रतियोगितामा 25 जना प्रतियोगीहरू सहभागी भएका थिए। यस्तै भदौ 4 गते भएको नेपालगञ्ज अडिसनबाट 9 जना प्रतियोगीलाई छनौट गरिएको छ। प्रतियोगिताबाट 5N स्टार समूह प्रथम, निशु थापा द्वितीय र चन्द्रज्योति युवा क्लब तृतीय भएका छन्। त्यस्तै 4थमा निर्जला समूह धम्बोजी, 5थमा सगरमाथा महिला समूह सैनिक, 6ठौँ स्थानमा इन्टिग्रेट एकाडेमी, 7थमा सम्प्रिया खड्का, 8थमा मोनिका मगर र 9थमा विष्णु आले मगर छनौट भएका छन्। अडिसन प्रतियोगितामा व्यक्ति तथा समूह गरी 26 प्रतियोगीहरू सहभागी भएका थिए। टप 7 छनौट गर्नुपर्ने भए तापनि निर्णायकको आग्रहमा थप 2 गरी नेपालगञ्जमा 9 प्रतियोगीलाई छनौट गरिएको थियो। छनौट चरणदेखि अन्तिम चरणका 13 जना उत्कृष्टहरूलाई 2,000 देखि 30,000 रुपियाँसम्म नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सिने क्षेत्रका चर्चित नृत्य निर्देशक कुलमा नेपाली, चर्चित लोक नृत्यङ्गना सम्झना बुढाथोकी, वरिष्ठ कलाकार नरेन्द्र श्रेष्ठ र भरत महतो निर्णायक रहनु भएको स्टेसनले जनाएको छ। आज नेपालगञ्जको सिद्धार्थ कटेजमा फाइनल प्रतियोगिता हुँदैछ। फाइनल प्रतियोगितामा सहभागिताका लागि रेडियोले सम्पूर्णलाई आग्रह गरेको छ। कार्यक्रममा सहभागीहरूलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मिशन टुडेमा खबर छ।
बर्दियारा कैलाली जोड्ने चिसापानी पुलबाट उत्तरतर्फ आधा घण्टा हिँडेपछि जल तथा मौसम विभागको बाढी पूर्व सूचना केन्द्र कार्यालयमा पुगिन्छ। केन्द्रमा पुग्न सामान्य अवस्थामा जोखिम छ। कालो रात बहुलाए झै कर्णाली नदीको उल्दो भेल, आकाशबाट लगातार मेघ बर्सिरहे पनि बर्सातको समयमा बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् पार्वती गुरुङ। उहाँको काम हो बाढी आएको बेला सूचना दिनु। पूर्व सूचना केन्द्रमै कार्यरत बाढीमै परेर बेपत्ता भएपछि उहाँ 3 दशकदेखि गेज रिडरको रूपमा कार्यरत हुनुहुन्छ। राजपुर नगरपालिका, गेरुवा गाउँपालिका 5 सहित र कैलालीका 11 वटा तटीय क्षेत्रका बासिन्दाहरू पूर्व सूचना प्रणालीबाट लाभान्वित भएका छन्। आजको कान्तिपुरमा कमल पन्थीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाढीले बाँकेका पशु चौपायामा पुर्याएको असर,
कतिपय जनावर गर्भवती जनावर अब नदीमा बगेको छ भने रोलिङ भएर अब आवर्षण हुने होइन लगायतको त्यस्तो खालको र घाउहरू हुने अब खुट्टाहरूमा घाउ कतिपयमा तारले काटेको त्यस्तो समस्या देखिएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका शत प्रतिशत उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज चार त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363899।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
साउन 28 गते राप्ती नदी र बाँकीका विभिन्न खोलामा आएको बाढीले 11.5 करोड बराबरको पशुपन्छी नष्ट भएका छन्। बाढी पछि पशुपन्छीमा विभिन्न किसिमका रोग समेत देखिएका छन् भने घाइते पशुको विचल्ली छ। आज हामीले बाढीले पशुपन्छीमा कस्तो असर गरेको छ र कस्तो असर गरेको छ भन्ने विषयमा कुराकानी गर्दै जिल्ला पशु सेवा कार्यालय बाँकीका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर वेदबहादुर केसी।
अहिले चाहिँ सबै गर्दाखेरि घाँसे बाली अनि पशु पन्छी सबै क्षति गर्दाखेरि करिब 11.5 करोड हामीले पठाएको छ।
सबैभन्दा बढी बाढीले कुन क्षेत्रमा असर गरेको छ पशु चौपायामा?
हाम्रो सबभन्दा बढी क्षति भएको त राप्ती सोनारीमा हो। राप्ती सोनारीको पनि तपाईँको बैजापुर अनि कसनापुर, फतेपुर यो क्षेत्रमा बढी क्षति भएको छ। के भयो भने अब खोलाहरू यो बाप जहाँ चाहिँ तेज हुन्छ त्यहाँ चाहिँ बढी चाहिँ क्षति हुँदो रहेछ र धेरै जनावरहरू त्यो क्षेत्रबाट बगायो। तपाईँको अब तल चाहिँ के हुन्छ भने समतलमा जनावरहरू पौडिएर पनि बाँच्न सक्ने सम्भावना हुन्छ। वाटरको रनअफ चाहिँ एक्सेस एकदम बढी हुने भएको हुनाले पनि धेरै जनावरहरू त्यहाँबाट बग्यो र अब तपाईँको एउटा गौशाला शमशेरगञ्जको गौशालाको करिब करिब 80 जनावर बग्यो त्यहाँबाट। 150 जनावर त्यहाँ त्यत्रो क्षति भएको छ भने अब सबै डेटा आउन बाँकी छ। सबै गर्दाखेरि करिब 10,000 जनावर बग्यो भन्ने हाम्रो अनुमान छ।
त्यसो भए जहाँ पशुपालनको प्रबल सम्भावना थियो, जहाँ पकेट एरिया घोषणा गरिएको थियो, त्यहीँ बढी क्षति भएको छ।
एकदम हाम्रो यो बाख्राको राप्ती सोनारी भनेपछि बाख्राको पकेट क्षेत्र हो, त्यहाँबाट क्षति बढी भएको छ। हामीले शिविरहरू अहिले चलाइरहेछ होइन, र क्षति र हाम्रो टार्गेट पनि त्यही छ। त्यहाँ चाहिँ शिविर चलाएर कसरी हुन्छ राहत दिने, जनावरहरू घाइते बिरामी जनावरको उपचार गर्ने र त्यो क्षेत्र बढी क्षति भएको देखिन्छ।
पशुपालक कृषकको पशु पंक्षी बाढीले बगाएको छ, क्षति पुर्याएको छ, तिनीहरूलाई क्षतिपूर्ति दिने कार्य के भइरहेको छ, कसरी प्रक्रिया अगाडि बढाउनु भएको छ?
यो यहाँले भन्नुभयो कि यो हामीले अब यो जिल्ला दैप्रो उद्धार समितिको पनि पारित गर्नुपर्ने हुन्छ होइन। त्यति हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरूले पुलिस अनि स्थानीय प्रहरी गाउँपालिका र रेडक्रसले प्रमाणित गरेको डाटाहरू चाहिँ तपाईँको हाम्रो डिओसीमा त्यो डाटाहरू आइपुग्नु पर्ने हुन्छ। यदि त्यहाँ टिपाउनु भएन भने त्यहाँ छुट्यो भने पछि हामीलाई गाह्रो हुन्छ फेरि। त्यसले गर्दा म उहाँहरूलाई जो चाहिँ जिल्ला उद्धार समितिबाट जो टिम गएको छ खटेको छ त्यो टिमलाई पनि उहाँले टिपाएर सहयोग गरिदिनु म अनुरोध गर्छु।
बिमा नगराउँदाखेरि पनि क्षतिपूर्ति दिलाउन अथवा कृषकले जुन पाउनु पर्ने हो बगेको मरेको पशु पक्षीको त्यो दिलाउनु पनि गाह्रो भएको होला होइन?
अब यो तपाईँको जो किसानले बिमा गर्नु भएको छ नि उहाँहरूले त बिमा कम्पनीबाट पनि पाउने हुनुभयो। अब जसले गर्नु भएको छैन उहाँहरूको लागि अब किनभने अब कस्तो हुन्छ नि तपाईँको बिमा कम्पनीबाट उहाँले अलिकति राम्रो प्याकेज पाउनुहुन्थ्यो भने अब नेपाल सरकारले कति दिन्छ अब त्यो त मन्त्रालयले निर्णय गर्ला भोलि। एउटा चौपाया मऱ्यो भने कति दिने, अब गाई भैँसी कति दिने, भेडा बाख्रा कति दिने, सुँगुर बुङ्गुरहरू कति दिने, कुखुराहरू कति दिने, गोठो कति दिने भन्ने कुरो र क्षतिपूर्ति राहत प्याकेज हो यो होइन। अब यो चाहिँ अब यो कति दिने भनेको गभर्मेन्टले निर्णय गर्ने कुरा हो होइन। अब
यस्तो बाढी आइसकेपछि पशु पंक्षीमा विभिन्न किसिमका रोगहरू देखिएको छ र जिल्ला पशु सेवा कार्यालयको समन्वय सहकार्यमा विभिन्न ठाउँमा पशु शिविर स्वास्थ्य शिविर सञ्चालन पनि भएको छ, कस्ता खालका समस्याहरू पशुमा देखिएका छन्?
अब अहिले तपाईँको के भयो भने हामीले वास्तवमा बाँके जिल्लामा हाम्रो बाढी प्रभावित जिल्ला मध्ये हामीले यो पशु स्वास्थ्यमा चाहिँ हामी नै होला पहिला। हामीले चाहिँ यो यहाँको पशुपन्छी औषधि व्यवसायी सङ्घ, एग्रोभेट व्यवसायी सङ्घ र विभिन्न एग्रोभेटहरूको सहयोगमा हामीले आफै राज औषधि सङ्कलन गरेर भेटनरी मेडिसिन्सहरू सङ्कलन गरेर यहाँ सुरु गऱ्यौँ। डुडुवामा दुईटा शिविर सम्पन्न भयो भने इजापुरमा सम्पन्न भयो र अब यसमा कस्तो देखेको छ भन्नु होला नि, यो पानीहरूको कन्टामिनेसन भएर अब आँखामा हुने, आँखा पाक्ने, त्यसपछि मुखमा घाउहरू हुने होइन, अब कतिपय जनावर गर्भवती जनावर अब नदीमा बगेको छ भने रोलिङ भएर अब आवर्षण हुने होइन लगायतको त्यस्तो खालको र घाउहरू हुने, अब खुट्टाहरूमा घाउ, अब कतिपयमा तारले काटेको त्यस्तो समस्याहरू देखेको छ।
त्यसो भए जिल्ला पशु सेवा कार्यालय बाँकेले बाढीबाट घाइते भएका पशु पंक्षीको उपचारका लागि थप के योजना बनाएको छ?
अब के हो भने तपाईँको हामीले अहिले हाम्रो सहयोगी निकायहरूको सहयोगमा अब यो भनौँ न हामीसँग वास्तवमा भोलिन्टियरली काम गरिरहेको छ। हामीसँग अहिले जिल्ला पशु कार्यालयमा बजेट छैन, अहिले गाउँपालिका नगरपालिकामा कार्यक्रम बजेट गइसक्यो, हामीसँग जिरो बजेटमा पनि काम गर्न सकिन्छ है भनेर हामीले मेसेज दिनको लागि हामीले सुरुवात गरेका छौँ होइन। र हाम्रो अब केन्द्रबाट पनि हाम्रो राहत औषधिहरू आउँछ, अहिले दिनमा आउला होइन, तबसम्म हामीले अहिले यहाँबाट सुरु गरिरहेछौँ, अब यो काम भइरहेछ र अब अरू चाहिँ पछि उहाँहरूले क्षतिपूर्ति पाउने भनेको त अलिक पछि आउने कार्यक्रम बजेटका कार्यक्रम आउने कुराहरू भयो होइन, त्यो त अब हाम्रो मन्त्रालय विभागले पठाउँछ नै र हाम्रो एकदमै चाँडै भनौँ न यो 400 दिनमै हाम्रो अरू काठमाडौँबाट पनि अरू औषधिहरू आउँछ, यसलाई हामीले कन्टिन्यू काम गरिरहेको छौँ।
जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर वेद बहादुर केसी र विश्वराज पछलडङ्गे। अब अर्को सन्दर्भ, जाजरकोटको बारेकोट गाउँपालिका तीनमा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ। स्थानीय वीरबहादुर रोकाएका 11 महिनाका छोरा धीरेन्द्र रोकाए र जयबहादुर रोकाएको 9 महिनाका छोरा मानबहादुर रोकाएको मृत्यु भएको स्थानीय शिक्षक रामबहादुर साईले जानकारी दिनुभएको छ। भाइरल ज्वरोका कारण सयौं बिरामी परेका छन्। उता रुकुमको आर्बिस्कोट नगरपालिका तीन कदीमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएको छ। एक साताभन्दा बढी लामो समयदेखि फैलिएको भाइरल ज्वरोले गाउँ नै प्रभावित भएपछि काठमाडौँबाट औषधिसहित चिकित्सकको टोली हेलिकप्टर मार्फत खदीमा पुगेको थियो। रुकुमबाट मनिष खड्का र जाजरकोटबाट हेमन्त केसीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
दुर्गम क्षेत्रका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल गोदाममै कुहिन थालेको छ। यो दाङको खबर हो। दाङको तुलसीपुरमा अञ्चल कार्यालय स्थापना गरी संस्थानले पहाडी तथा हिमाली क्षेत्रमा चामल पठाउँदै आएको थियो। सेवा क्षेत्रका नागरिकले संस्थानको चामल किन्न छाडेपछि चामल गोदाममै कुहिन थालेको अञ्चल कार्यालयले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा गोपाल शर्माले लेख्नु भएको छ। यता बैतडी जिल्लाको सुर्निया गाउँपालिकाको वासलिङ ग्वानीका किसान मोहनबहादुर विष्टले व्यावसायिक माछा पालन सुरु गर्नुभएको छ। पहाडी क्षेत्रमा थोरैले मात्र माछा पालन व्यवसाय गरेकाले यसैमा सम्भावना देखेको उनले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
मुगु गमगढी नाक्चे नाग्ला तिब्बत जोड्ने सडक निर्माण सुस्त भएको छ। 2067 निर्माण सुरु भएकोमा अहिलेसम्म 10 करोड खर्च भइसकेको छ। 70 किलोमिटर सडकको 15 किलोमिटर मात्र ट्र्याक खोलिएको छ। कान्तिपुरमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ। विसर्जन गर्ने ठाउँ नपाउँदा केही महिनादेखि नेपालगञ्ज बजारको फोहोर पूर्ण रूपले उठ्न सकेको छैन। एक त जमिन नपाउनु, पाएको जमिनमा पनि वरपरका स्थानीय बासिन्दाबाट विरोध आउँदा फोहोर व्यवस्थापन हुन नसकेको कर्मचारी बताउँछन्। फोहोर बोकेको ट्र्याक्टर देख्ने बित्तिकै वरपरका व्यक्तिहरू लौरो बोकेर आउँछन्। फोहोर बोकेको ट्र्याक्टर फर्काएर ल्याउनुपर्छ, एक कर्मचारीले भने। अचेल दिनहुँ बिहान पख फोहोर बोकेका ट्र्याक्टर उपमहानगरपालिका कार्यालय अगाडि पार्किङ भएका छन्। फोहोर विसर्जन गर्ने निश्चित ठाउँ छैन, जहाँ खाली जमिन फेला पर्यो त्यहीँ विसर्जन गरिन्छ। तत्कालीन नगरपालिका कार्यालयले यसअघि बजारको फोहोर नेपालगञ्ज सत्रा बुलबुलिया स्थित एक व्यक्तिको निजी जमिनमा विसर्जन गर्दै आएको थियो। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
कैलालीको चुरे गाउँपालिका वडा नम्बर 5 बस दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 21 घाइते भएका छन्। कैलाली जिल्ला प्रहरीका अनुसार हिजो धनगढीबाट डोटीको बिपीनगरका लागि छुटेको कर्णाली रिभर यातायातको N4K5635 नम्बरको बस दिउँसो 1 दुर्घटनामा परेको थियो। उता बालुवा निकाल्न गएकी एक महिलाको खोलाले बगाएर जुम्लामा मृत्यु भएको छ। बालुवा निकाल्दै गर्दा खोलाले बगाउँदा चन्द्रनाथ नगरपालिका 7 छिनाकी 24 पार्वती भण्डारीको मृत्यु भएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
भेरी नदीको पानी सुरुङबाट बबईमा खसाई एकैपटक विद्युत उत्पादन र सिँचाइ विस्तार गर्ने भेरी बबई डाइभर्सन आयोजना निर्माणले तीव्रता पाएको छ। पहिलो चरणमा 150 मिटर सुरुङ खनिएको छ। भेरी बबई डाइभर्सनको निर्माण तीव्र आजको कान्तिपुरमा जनक नेपाल र कमल पन्थीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बुवाको मुख हेर्ने दिन हिजो मनाइयो। आफ्ना बुवाहरूलाई यसरी सम्झियो।
आज बिहान उठ्ने बित्तिकै बुवा नजिक गए र बुवालाई ढोके। आजसम्म बुवाले मेरो लागि जति जे गर्नु हो त्यसको लागि धन्यवाद दिए र बुवाको आशीर्वाद लिए। यसरी नै बुवालाई सम्झेको छु।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
एक्जाम पनि सकियो। बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 प्रवेश परीक्षा मिति यही भाद्र 24 सम्पर्क नम्बर 081520570 98496923 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व हिजो देशभर का पितालाई विशेष सम्मान गरी मनाइयो। यसैबीच हामीले तपाईँले आफ्नो बुवालाई कसरी सम्झिनुभयो भनेर विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सोधेका छौँ। सुनौ, साथी शम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
मेरो नाम तेजस्वी श्रेष्ठ। सबभन्दा पहिला त म आज बिहान उठ्ने बित्तिकै बुवा नजिक गए र बुवालाई ढोके। आजसम्म बुवाले मेरो लागि जति जे गर्नु हो त्यसको लागि धन्यवाद दिए र बुवाको आशीर्वाद लिए। यसरी नै बुवालाई सम्झेको छु।
मनु रोकाए, बुवा बाहिर हुनुहुन्छ, त्यस कारण मैले यति धेरै मिस गरेको छु बुवालाई र मैले बुवा नै बुवालाई कल गर्ने प्रयास पनि गरेको थिएँ, अब फोन लागेन, तर पनि म चाहिँ बुवालाई सम्झिरहेको छु। एकदमै एकदम अब माया गर्ने मान्छे जसले चाहिँ यो चाहिँ पढ्न लेख्न यति धेरै माहौलहरू बनाउनु भएको छ, उहाँलाई नसम्झिने बिर्सिने भन्ने त कुरो हुँदैन, एकदम माया।
मेरो नाम काजल बिष्ट। बिहान उठेर नुहाइ धुवाइ गरेँ अनि त्यसपछि पूजाको थालीहरूलाई मैले सजाएँ। उहाँको लागि मिठाईहरू लिएर आएको थिएँ, त्योहरू राखेँ अनि त्यसपछि बुवाको सामु गएँ अनि बुवाको मैले अनि पूजा सुजा गरेँ उहाँको, अनि त्यसपछि टिका सिका लगाइदिएँ, मिठा सिठा खुवाएँ उहाँलाई, अनि त्यसपछि बुवासँग तिता मिठाहरू कुरा गरेँ, गफहरू। मैले यसरी नै सम्झेँ बुवालाई।
पुकार पाण्डे, आजको दिन त हामी कहाँ कसरी बिर्सन सक्छौँ र? आज हामीलाई हुर्काउने, बढाउने, सबैभन्दा जीवनमा सफल बनाउने सबैभन्दा एक भगवान्कै रूपमा उपस्थित उपस्थित हुनुभएका हाम्रो बुवाहरूको मुख हेर्ने दिन हो। त्यसैले म घरबाट टाढा छु, आजभोलि नेपालगञ्ज पढाइको सिलसिलामा भए तापनि मैले बिहानै उठेर आफ्नो बुवालाई फोन गरेर ढोक गरेर आशीर्वाद दिएर आफ्नो बुवालाई सम्झेँ।
मेरो नाम बबिता पाण्डे। फर्स्ट अफ अल त बाबाले बिहानै फोन गरेँ होइन, बाबाले उतिबाट सोध्नुभयो बाबा आज बाबाको मुख हेर्ने दिन भन्नुभयो, अनि त्यसपछि मैले विस गरेँ है। अनि बाबाले चाहिँ के भन्नुभयो भने चाहिँ घर आऊ भन्नुभयो। म चाहिँ नेपालगञ्ज थिएँ,
विमल भण्डारी। घर गएँ म बिहान 6 बजे, ड्याडी आउनुभएको थिएन, अनि ट्याक्क म नुहाएँ, नुहाएर ट्याक्क बाहिर आउने बित्तिकै ड्याडी आउनुभयो। ड्याडीको खुट्टा सुट्टा धोगे, अनि त्योपछि अलि हकसक गरेँ आफ्नो, अनि त्योपछि तिठा मिठा कुरा गरौँ, अनि त्योपछि आज चाहिँ ड्याडीसँग रमाइलो गरेर यसरी नै बुवालाई सम्झेँ मैले।
बाढीले थिलथिल भएको कैलालीको डुबान प्रभावित क्षेत्रमा खतरनाक जलप्राणी गोहीको त्रास बढेको छ। बाढी विपत्तिका कारण बिचल्लीमा परेका भजनी टिकापुर नगरपालिकाको प्रभावितलाई गोही आतंकले समस्या थपिएको हो पश्चिम टोडेमा खबर छ। उता स्थानीय तथा जिल्ला समन्वय समितिबीच समन्वय नहुँदा काम गर्न समस्या भएको जनप्रतिनिधिले बताएका छन्। लामो समयपछि चुनाव भई स्थानीय तहमा जनप्रतिनिधि आएकाले काम गर्न अन्यलता रहेको उनीहरूको भनाइ छ। यो धनगढीको खबर हो, पश्चिम टोडेमै खबर छ।
जुम्ला ढिपुका भद्रवीर बोहरा पुरु गाउँको ओकालोमा 50 किलो भारी बोकेर हिँड्दै हुनुहुन्थ्यो। गाह्रो भारीले असिन पसिना भएका उहाँ गाउँसम्म सडक नपुग्दा समस्या भएको बताउनु भएको खबर आजको नागरिकमा छापिएको छ। यता विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्याउन नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समिति मार्फत ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको खबर आजको नागरिकमा छापिएको छ। उता दार्चुलामा स्थानीय स्तरमा जनप्रतिनिधि आएसँगै सामाजिक विकृति विसङ्गति हटाउन र घरेलु हिंसा न्यूनीकरणमा वडादेखि गाउँ र नगरपालिकासम्म गतिविधि थालिएका छन्। यो खबर कान्तिपुरमा छापिएको छ। यता कैलालीको चुरे गाउँपालिका खानी डाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। यता हुम्लामा किसानलाई व्यावसायिक तरकारी खेतीको क्षमता वृद्धि गरी बिक्रीबाट अतिरिक्त आमदानी गराउने उद्देश्यले बेमौसमी तरकारी खेती तालिम दिएको छ। यो हुम्लाको खबर हो। यता रुकुममा जिल्लामा 10,000 मतदाता थपिएका छन्। आगामी प्रदेश र सङ्घको चुनावका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयले साउन 1 भदौ 3 सञ्चालन गरेको नामावली दर्तामा 10,101 मतदाता थपिएको खबर कान्तिपुरमा छापिएको छ। यता कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्जले कलेजमा तोडफोड गर्ने विद्यार्थीलाई कारवाही नभएसम्म कलेज बन्द गर्ने निर्णय गरेको छ। आजको दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
बाँके राप्ती सुनारी 8 बालापुर स्थित जनशक्ति आधारभूत विद्यालय स्रोत केन्द्रकै नमुना विद्यालय बनेको छ। विद्यालयलाई यी पाटी शिक्षा शैक्षिक उपलब्धि प्रहको मेहनत र अभिभावकको सक्रियताको कारण विद्यालय नमुना भएको स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णु शर्माले बताउनु भएको छ। उता बर्दियामा बाढी पीडितको पीडामा सहकारी संस्थाले पनि आफ्नो हात अगाडि बढाएका छन् भने बर्दियामा साउन 29 र 30 बबई नदीमा आएको भीषण बाढीले कृष्णसार संरक्षित क्षेत्रमा रहेको 18 कृष्णसार बगाएको खबर मिशन टुडेमा छ।
पश्चिम डायरीमा अब नागरिक मत। स्थानीय तहहरूले यति बेला नीति तथा कार्यक्रमहरू र बजेट प्रस्तुत गरिरहेका छन्। स्थानीय तहले नीति तथा कार्यक्रमहरू बनाउँदा दिनुपर्ने प्राथमिकताका विषयमा नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 भरतध्वज शाहीको विचार।
मुख्य कुरा त हजुरको अब बाटो ढल निकास तत्कालै आउने भइपरि आउने कुराहरूमा, जस्तै अहिले तत्कालै हाम्रो अब यस बर्सातको मा भइपरि आउने जुन मुख्य अहिले छ, जस्तै 1 क्षेत्र र 2 क्षेत्रको बाढी पीडित भयो, यस्तो कुराहरूमा तत्कालै कसलाई राहत दिन सकिन्छ र जनताले प्रत्यक्ष के कुरोबाट उनीहरू सुरक्षित र कसरी आफ्नो तत्कालै भोको नाङ्गो प्यासे भएका पब्लिकले कसरी छाकबास र गासको व्यवस्था तत्कालै हुने खालको नीति तथा कार्यक्रमहरूमा कसरी तत्कालै उहाँलाई उपलब्ध गराउन सकिन्छ, त्यो कुराहरूलाई हामीले बढी समावेश गरेर प्राथमिकता दिनुपर्छ। साथसाथै शिक्षा स्वास्थ्य भयो, संचार भयो, विद्युत भयो, यस्ता कुराहरूलाई के सरकारले नीति तथा कार्ययोजनामा समावेश गर्नुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश र केन्द्रको चुनाव मङ्सिर 10 गर्ने सरकारको निर्णय। 10 बाँके राप्ती पारी क्षेत्र अन्धकार, विद्युत सुचारू हुन अझै 5 लाग्न सक्ने।
15 बाटो सुचारू गर्न बाँके जिल्ला समन्वय समितिलाई निर्देशन, क्षति जाँचको तयारी, हुलाकी सडकमा 5 बढीको क्षति।
जाजरकोटमा भाइरल ज्वरोको महामारी, 2 मृत्यु, सयौं बिरामी, जोखिम मोल्दै 3 विपदको सूचना दिँदै बर्दियाकी पार्वती गुरुङ
र कृष्णसार एफएमको आवनाचो तीजको प्रतियोगिताको आज फाइनल, बर्दिया कोहलपुरा नेपाल गोपालगंज अडिसनमा छानिएका उत्कृष्टले प्रतिस्पर्धा गर्ने।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी कमलसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज भाद्र 6 गते मङ्गलबार, अगस्त 22 तारिक आज। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।